यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारले स्रोत साधनको उचित व्यवस्थापन गरी अधूरा योजना यथाशीघ्र सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शून्य सहनशीलताको नीति लिई भ्रष्टाचार नियन्त्रणमा कड़ाईका साथ लाग्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेत नारायण आचार्य नियुक्त। कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका चार मन्त्रीद्वारा राजीनामा। बंगलादेशमा आरक्षण विरूद्धको आन्दोलन चर्कन्दै गएपछि 1200 नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी। र अमेरिकाका राष्ट्रपति जो बाइडेनले चुनावी अभियान परित्याग गरी उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्ने घोषणा।
सुनत, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अधूरा योजनालाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्न सरकार तयार रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा हिजो सांसदहरूसँगको प्रश्न उत्तरमा प्रधानमन्त्री ओलीले भ्रष्टाचार छोप्नका लागि अरूमाथि लाञ्छना लगाउन नहुने भन्नुहुँदै राजनैतिक पूर्वाग्रह राखी कसैको चरित्र हत्या गर्न नहुने धारणा राख्नुभयो। प्रधानमन्त्री ओलीले आफूले अहिलेको उमेरसम्म जनताको सेवामा जीवन समर्पण गरेको र बाँकी समय पनि जनताको सेवामै समर्पण गर्ने बताउनुभयो।
भ्रष्टाचारका विरुद्ध बोलौ, भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारका लाञ्छन लगाउने काम नगरौं। हामी कुनै खेलवाड गर्न या कुनै गालमुखाल गर्न यहाँ आएका होइन, देश र जनताप्रति साँचैको जिम्मेवारी बोध गरेर हामी यहाँ आएका हौं र अवस्थामा परिवर्तन ल्याउँछौ संकल्पका साथ यहाँ आएका गर्नका लागि यहाँ आएका हौं। कुनै आवेश उत्तेजनामा हामी छैनौं, कुनै आग्रह पूर्वाग्रहमा हामी छैनौं, कुनै प्रतिशोधको राजनीति हामी उचितै ठान्दैनौं, गर्दै गर्दैनौं। तर झुटा लाञ्छनाहरू लगातार लगाउने कुरा प्रति जवाफदेह हुनुपर्छ भन्ने कुरा चाहिँ म राख्न चाहन्छु।
प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरूप उच्च जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रणका लागि एकीकृत रूपमा प्रवर्धनात्मक, निरोधात्मक र उपचारात्मक उपाय अवलम्बन गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारका सबै अंगहरूमा आन्तरिक नियन्त्रण प्रणाली सुदृढ़ बनाउने तथा सार्वजनिक खरिद कानूनको समसामयिक संशोधन र परिपालनालाई सशक्त एवं प्रभावकारी तुल्याइने बताउनुभयो। प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्ने आफ्नो दृढ़ अठोटका साथ सरकारले राष्ट्रिय गौरवका आयोजनाहरू, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजनाहरू र पालिका केन्द्रित योजनाहरू सञ्चालन गरेको भन्नुहुँदै अधूरा र अलपत्र परेका आयोजनाहरूलाई स्रोत साधनको उचित व्यवस्थापन गरी यथाशीघ्र सम्पन्न गर्ने पनि बताउनुभयो।
75, 76, 77, 78 सम्म हामीले विभिन्न आयोजनाहरू अगाडि बढाएका छौँ। कैयौं राष्ट्रिय गौरवका आयोजनाहरू, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक योजनाहरू र पालिका केन्द्रित योजनाहरू शुरूआत गरेका थियौं। यसरी थालनी गरेका मध्ये अधुरा र अनपत्र योजनाहरूलाई स्रोत साधनको उचित व्यवस्थापन गरेर यथाशीघ्र अगाडि बढाउने र सम्पन्न गर्ने यस सरकारको प्राथमिकता रहेको छ। नयाँ नयाँ थाल्ने मात्र होइन, थालेका काम सिद्ध्याउने, नतिजा प्राप्त गर्ने यो हाम्रो प्राथमिकतामा रहन्छ।
प्रधानमन्त्री ओलीले त्रिशुलीमा भएको बस दुर्घटनाबारे जानकारी गराउनुहुँदै बसमा सवार 62 जना मध्ये हालसम्म 25 जनाको शव प्राप्त भएको र 18 जनाको शनाखत भएको जानकारी दिनुभयो। उहाँले प्राप्त शव मध्ये 7 जनाको शनाखत हुन बाँकी रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल गरी 197 जना सुरक्षाकर्मी र भारतीय गोताखोरहरू समेत परिचालन गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले सार्वजनिक यातायात तथा सड़क सुरक्षा सुनिश्चित गर्न सड़क सुरक्षा विधेयकलाई अन्तिम रूप दिने तयारी गरिएको र राष्ट्रिय यातायात नीति मन्त्री परिषदमा स्वीकृतिका लागि पेश भएको जानकारी पनि सांसदहरूलाई दिनुभयो। प्रधानमन्त्री ओलीले डेडिकेटेड लाइनको विद्युत महसूलका विषयमा नेपाल विद्युत प्राधिकरण र सेवाग्राही बीचको विवादमा आफूले प्रयोग नगरेको महसूल मात्र तिर्नु पर्दैन भनेको हो भनी स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले गण्डकी त्रिभुज आयोजना अन्तर्गत पर्ने बुटवल पोखरा सिद्धार्थ राजमार्ग सम्पन्न गर्न बजेट कार्यान्वयन कार्ययोजना तयार गरी काम अघि बढ़ाउन आफूले निर्देशन दिएको दिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले गण्डकी त्रिभुज सड़कलाई सुरक्षित छिटो गतिमा आधुनिक एवं आर्थिक करिडोरको रूपमा विकास गर्न निजी पूँजी समेत परिचालन गर्ने गरी नवीनतम विधिमा विकास सहायता समेत परिचालन गरी प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्न वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि जोखिममा आधारित मूल्यांकन प्रणाली अवलम्बन गर्ने, जोखिममा रहेका क्यासिनो, बहुमूल्य धातु, सहकारी घर जग्गा, विप्रेषण र बैंकिङ क्षेत्रको सघन सुपरिवेक्षण गर्ने व्यवस्था मिलाइने बताउनुभयो। प्रधानमन्त्री ओलीले राजस्व चुहावट नियन्त्रण गरी गैर कानूनी आर्थिक कारोबार हुन नदिन सम्बन्धित निकायलाई क्रियाशील बनाई समन्वयात्मक रूपमा परिचालन गर्नुका साथै चोरी निकासी एवं पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन र छड़के जाँच एवं सुराकी परिचालनलाई प्रभावकारी बनाइने बताउनुभयो। आर्थिक क्रियाकलापमा आएको सुस्ततालाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताउनुहुँदै प्रधानमन्त्रीले मौद्रिक नीतिलाई थप लचिलो बनाई मुलुकको व्यावसायिक वातावरणमा सुधार गरिने बताउनुभयो। प्रधानमन्त्री ओलीले मिटर ब्याज, सहकारी लघु वित्तका क्षेत्र तथा क्रिप्टो करेन्सीको प्रयोग एवं हुण्डी लगायतका माध्यमबाट ठगीका घटना बढ़दै गएकाले प्रभावकारी रूपमा अनुसन्धान गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। बैठकमा सांसदहरूले बाढ़ी पहिरोबाट पीड़ित नागरिकलाई राहत उद्धार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सभाको आकस्मिक र शून्य समयमा सांसदहरूले बाढ़ी पहिरोमा परि बेपत्ताको खोजी, घाइतेहरूको स्वास्थ्य उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले वर्षाको समयमा भूकम्पले जीर्ण बनेका बस्तीहरूको सुरक्षा र जोखिममा रहेका परिवारको सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग पनि गर्नुभयो। बैठकमा सांसदहरूले नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलाल श्रेष्ठको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको धारणा पनि राख्नुभयो। सांसदहरूले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या दुःखद र निन्दनीय भएको भन्नुहुँदै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कार्यवाही गर्नुपर्ने माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे पुनः बस्नेछ। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जनधनको क्षति पुगेको भन्नुहुँदै विपदमा परि ज्यान गुमाउनेहरूलाई उचित क्षतिपूर्ति दिन सरकारलाई आग्रह गर्नुभएको छ। सांसदहरूले वैदेशिक रोजगारीमा गएका महिला कामदारहरू घरेलु हिंसा भोग्न बाध्य भएको भन्नुहुँदै तत्काल उद्धार गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। पछिल्लो समयमा मुलुकमा आत्महत्याका घटना बढ़ेकाले सरकारी तौरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्नेमा सांसदहरूले जोड़ दिनुभयो। सांसदहरूले पोलियो रोग पुनः देखिन थालेकाले खोपको व्यवस्था गर्नुपर्ने लगायतमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षण पहिलो संशोधन विधेयक 2077 सहमति प्रदान गरियोस् भनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले सहमति जनाएको छ। राष्ट्रिय सभाको बैठक साउन 15 गते दिउँसो 1 बजे र 15 मिनटमा बोलाइएको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम हिजो उहाँलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ। नेकपा एमाले र नेपाली कांग्रेसका 56 जना सांसदले आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश गर्नुभएको थियो। नेपाली कांग्रेस र नेकपा एमालेका 56 जना सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुखको कार्यालय बुटवलमा हिजो प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गरिएको थियो। 87 जना सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलका रूपमा रहेको एमालेसँग 29 जना सांसद छन् भने नेपाली कांग्रेससँग 27 जना सांसद छन्। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुनुभएका 4 जना मन्त्रीले राजीनामा दिनुभएको छ। मुख्यमन्त्री एमलाल कणेललाई मन्त्रीहरूले हिजो राजीनामा पत्र बुझाउनु भएको छ। राजीनामा दिने मन्त्रीहरूमा सामाजिक विकास मन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री दीर्घ रावत र जलस्रोत तथा ऊर्जा विकास मन्त्री रणसिंह परियार हुनुहुन्छ। बंगलादेशमा आरक्षण विरूद्धको आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूले हिजो परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउबालाई भेट गरी त्यहाँ रहेका नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहने वातावरणका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेका छन्। त्यहाँ रहेका सबै नेपालीको सम्पर्क एवं तथ्याङ्क ढाकास्थित नेपाली दूतावासले राख्ने र समय समयमा अप्ठ्यारो परेका बेला सहयोग गर्न सक्ने वातावरण निर्माण गरिदिन विद्यार्थीले आग्रह गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री डाक्टर राणाले मन्त्रालयमा हेल्प डेस्क राखिएको र ढाका स्थित नेपाली दूतावासलाई सक्रिय बनाएर नेपालीलाई आवश्यक सहयोगका लागि निर्देशन दिइएको जानकारी पनि दिनुभएको छ। परराष्ट्र मन्त्रालयले बंगलादेशबाट 1200 बढ़ी विद्यार्थी नेपाल फर्किसकेको पनि जनाएको छ। गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनिया राजदूत चेन संघले शिष्टाचार भेट गर्नुभएको छ। भेटमा गृहमन्त्री लेखकले दुई देशबीच रहेको सौहार्दपूर्ण सम्बन्धको चर्चा गर्नुहुँदै आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन सरकार एउटा महत्वपूर्ण विकास साझेदारका रूपमा रहेको बताउनुभयो। राजदूत संघले नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास भेटमा व्यक्त गर्नुभयो। नेपाल र चीनबीच सांस्कृतिक लगायतका धेरै समानता रहेको बताउनुहुँदै आगामी वर्षहरूमा सम्बन्ध अझै प्रगाढ़ हुने उहाँले विश्वास व्यक्त गर्नुभएको गृह मन्त्रालयले जनाएको छ। बाढ़ी पहिरो लगायतका विपदमा परि मुलुकभर 131 जनाको मृत्यु भएको छ। विपदमा परि काठमाडौँ उपत्यकामा 2 जना, कोशीमा 22 जना, मधेसमा 5 जना, बागमतीमा 25 जना, गण्डकीमा 38 जना, लुम्बिनीमा 23 जना, कर्णालीमा 7 जना र सुदूरपश्चिममा 9 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। विपदमा परि 144 जना भन्दा बढ़ी घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भएको छ। कोशीमा 49, गण्डकीमा 12 र सुदूरपश्चिममा 5 गरी 66 जनाको उद्धार गरिएको पनि गृह मन्त्रालयले जनाएको छ। बाढ़ी पहिरोमा परि कोशी र बागमतीमा 2-2, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिममा 1-1 गरी 9 जना हराइरहेको गृह मन्त्रालयले जनाएको छ। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको छ। बाढ़ी पहिरो र अन्य कारणबाट मुलुकभरका 9 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। त्यस्तै 159 सड़क खण्ड एकातर्फी रूपमा संचालनमा आएका छन्। सड़क विभागका अनुसार 9 सड़क खण्ड पूर्ण रूपमा र 159 सड़क खण्ड एकातर्फी रूपमा संचालन भइरहेका छन्। विभागका अनुसार डुम्रे, बेसी शहर, चामे, तानसेन, रिडी, कोरला, पुष्पलाल राजमार्गको बागलुङ खण्ड र डोटी लगायतका सड़क खण्ड भने पूर्ण रूपमा अवरूद्ध अवस्थामा रहेका छन्। 2072 सालको भूकम्पले ध्वस्त बनाएको सिन्धुपाल्चोकको चौतारा अस्पतालको 9 वर्षपछि पुननिर्माण कार्य सम्पन्न भएको छ। सिन्धुपाल्चोक संवाददाता जीवन श्रेष्ठको यो रिपोर्ट।
9 वर्षसम्म टहरोमा सञ्चालन हुँदै आएको चौतारा अस्पताल यतिखेर भने भव्य भवनबाट सञ्चालन भएको छ। भूकम्पले ध्वस्त बनाएको चौतारा अस्पताल चिनिया सरकारको 6,10,00,000 युआन अनुदान सहयोगमा पुनर्निर्माण भएर नयाँ भवनबाट सञ्चालन हुन थालेको हो। सुविधा सम्पन्न भवनबाट अस्पताल सञ्चालन हुन थालेपछि स्थानीयहरू खुशी मात्र भएका छैनन्, गुणस्तरीय स्वास्थ्य सेवा पाउनेमा पनि ढुक्क छन्। स्थानीय सेवाग्राही राम बहादुर
प्रविधिमय सामग्रीहरू चाहिँ एकदमै आवश्यकता छ। त्यो सँगसँगै अब दक्ष डाक्टरहरूको आवश्यकता छ।
50 शैयाको यो प्रादेशिक अस्पतालमा फार्मेसी, परामर्श कक्ष, बहिरंग प्रयोगशाला, फिजियोथेरापी, आकस्मिक कक्ष, नर्सिङ स्टेशन, प्रसूति विभाग, अपरेशन कक्ष लगायतका सबै सुविधाले भरिपूर्ण छ। अस्पतालको लागि आवश्यक सम्पूर्ण उपकरण, औजार र फर्निचर समेत चीन सरकारले उपलब्ध गराएको छ। थप सुविधाको विषयमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रुद्रमणि भण्डारी।
थप सेवाहरूमा ओपिडी सेवाहरू छ, जुन जेनरल ओपिडीहरू छ, विशेषज्ञ सेवाहरू जसमा चाहिँ अर्थोपेडिक ओपिडी, सर्जरी, जेनरल सर्जरीको केसहरू हुन्छ, अनि त्यसपछि एक्स्ट्रा चाहिँ हामीले फिजियोथेरापी सेवा चाहिँ राम्रो रूपमा सञ्चालन गरिरहेका छौँ।
सामान्य रोगको उपचारको लागि राजधानी लगायत अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यताका कारण रिफरल सेन्टरको रूपमा बदनाम कमाउँदै आएको चौतारा अस्पतालले अब भने त्यो बदनाम चिर्ने दावी गर्नुहुन्छ डाक्टर भण्डारी।
यहाँबाट हुन सक्ने सेवाहरू यही दिइरहनु भएको छ, त्यसको लागि रिफर गर्नु परेको छ।
निश्चय पनि अस्पतालको भव्य भवन बन्नु आफैमा सकारात्मक हो, तर भव्य भवन सँगै यहाँबाट प्रवाह हुने सेवा सुविधा पनि गुणस्तरीय हुनु अति आवश्यक छ। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चोक।
शिक्षा, विज्ञान तथा प्रविधि मंत्री विद्या भट्टराईले आम संचार माध्यममा 33% महिला सहभागिता सुनिश्चित हुनुपर्ने बताउनु भएको छ। ललितपुरमा हिजो आयोजित कार्यक्रममा शिक्षा मन्त्री भट्टराईले आम संचार माध्यममा महिला पत्रकारहरूको उपस्थिति न्यून रहेको विभिन्न तथ्याङ्कहरूले देखाएको भन्नुहुँदै 33% महिला सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड़ दिनुभयो। इजरायलले 2000 नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारी दिन सहमति जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत हनान गोदारले गर्नुभएको शिष्टाचार भेटमा इजरायलले नेपाली श्रमिकको संख्या वृद्धि गर्न सहमति जनाएको हो। हाल चरणमा रहेका 800 नेपाली श्रमिक इजरायल लैजाने भनिएकोमा सो संख्या बढ़ाएर 2000 नेपाली लैजान सकिने सहमति भएको मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले महानगरका सबै घरमा पुगेर 5 वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान शुरू गर्ने भएको छ। काठमाडौँको पानीको ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले श्रावण 9 गतेबाटै विशेष पोलियो खोप अभियान शुरू गर्ने जनाएको छ। नियमित खोप लिएका बालबालिकाहरूलाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले सम्बद्धहरूलाई निर्देश गरेको छ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित हुने चुनावी अभियान परित्याग गर्दै आफ्ना उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सार्नु भएको छ। 81 वर्षीय राष्ट्रपतिले हठात विज्ञप्ति जारी गर्नुहुँदै राष्ट्रपतिका रूपमा सेवा गर्न पाउनु महान सम्मानको विषय भए पनि आफ्नो दल र राष्ट्रको हितलाई ध्यानमा राखेर आफूले आगामी चुनावमा उम्मेद्वारी नदिने बताउनु भएको छ। अमेरिकी राजनीतिमा आगामी राष्ट्रपतीय निर्वाचनमा उठ्ने विषयलाई लिएर डेमोक्रेटिक पार्टीभित्र केही दिनेता देखिएको हलचलकै बीच राष्ट्रपतिको यस्तो निर्णय बाहिर आएको हो। विपक्षी रिपब्लिकन पार्टीका उम्मेद्वार रहेका डोनाल्ड ट्रम्पसँगको सार्वजनिक बहसमा खरो रूपमा उत्रन नसकेको भन्दै आलोचना खेप्नु भएपछि राष्ट्रपति बाइडेनले उम्मेद्वारी नदिने घोषणा गर्नुभएको बताइएको छ। बाइडेनलाई कतिपयले पुनः उम्मेद्वारी नदिन यसअघि पनि सुझाव दिएका खबरहरू बाहिरिएका थिए। राष्ट्रपति बाइडेनले आफूलाई राष्ट्रपतिको उम्मेद्वारका रूपमा समर्थन गरेपछि उपराष्ट्रपति 59 वर्षीय कमला ह्यारिसले राष्ट्रपतिले आगामी चुनावमा आफ्नो उम्मेद्वारीको समर्थन गर्नुभएकोबाट आफूले सम्मानित महसुस गरेको बताउनु भएको छ। यसैबीच पूर्व विदेश मन्त्री हिलरी क्लिन्टनले पनि कमला ह्यारिसको समर्थन गर्नुभएको छ। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो बम आक्रमणमा कम्तीमा 39 जनाको मृत्यु भएको छ। इजरायली सेनाले युद्धका लागि भन्दै खान युनिस क्षेत्र खाली गर्न पनि आह्वान गरेको छ। त्यस क्षेत्रमा 4 लाख मानिस बसोबास गर्दछन्। इजरायलको चेतावनीपछि त्यस क्षेत्रका बासिन्दाहरू अन्यत्र जान थालेका छन्। इजरायली आक्रमणका कारण पछिल्लो समयमा 23 लाख मानिसहरू त्यहाँबाट विस्थापित भइसकेका छन्। गत अक्टोबर 7 हमासले इजरायल प्रवेश गरी करिब 1200 जनाको हत्या गरेपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा हालसम्म 39,000 भन्दा बढ़ी प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् भने 90,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्।
नेपाल चेम्बर अफ कमर्सले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न 43 मुद्दे सुझाव दिएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई भेट्न गएको चेम्बरको टोलीले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउन सुझाव दिएको छ। सुझाव दिँदै अध्यक्ष अग्रवालले चालू आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलाए मान बनाउनु पर्ने सुझाव दिनुभयो। मुलुकको अर्थतन्त्रमा झण्डै 81% लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण गर्नुपर्ने चेम्बरले सुझावमा उल्लेख गरेको छ। त्यस्तै मौद्रिक नीतिको आगामी कार्यदिशा पूर्ण रूपले विस्तारित एवं खुकुलो र लचिलो हुनुपर्नेमा पनि चेम्बरले जोड़ दिएको छ। मुलुकको राजस्वमा सबैभन्दा बढ़ी योगदान पुर्याउने बीरगंज स्थित बीरगंज भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएका छन्। बीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षमा 2,45,88,50,000 राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। सो अवधिमा कार्यालयले लक्ष्यको 64.1% अर्थात 1,57,40,31,00,000 राजस्व संकलन गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डीलाराम पन्थीले जानकारी दिनुभयो। त्यसै गरी त्यहाँ स्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन। भन्सार विभागले गत आर्थिक वर्षमा सुक्खा बन्दरगाहलाई 65,94,01,00,000 बराबरको राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा वार्षिक लक्ष्यको 71.75% अर्थात 47,31,01,00,000 राजस्व संकलन गरेको छ। उक्त कार्यालयले आर्थिक वर्ष 2079-80 तुलनामा 4,90,78,97,000 बढ़ी राजस्व संकलन गरेको छ। नेपालको पूर्वी नाका काँकड़ भित्ताबाट आर्थिक वर्ष 2080-81 कृषिजन्य उपभोग्य एवं औद्योगिक वस्तुको आयात भन्दा निर्यात बढ़ी भएको छ। गत आर्थिक वर्षमा ती वस्तुको व्यापारमा पूर्वी नाका नाफामा देखिएको छ। प्लान्ट क्वारेन्टाइन कार्यालय काँकड़ भित्ताका सूचना अधिकारी चन्द्रशेखर यादवले गत आर्थिक वर्षमा 14,34,51,00,000 95,000 का विभिन्न कृषिजन्य वस्तु आयात भएकोमा सोही अवधिमा काँकडभिट्टा नाका भएर 18,95,78,85,000 मूल्य बराबरका वस्तु विदेश निर्यात भएका छन्। अघिल्लो आर्थिक वर्षको आयातको तुलनामा गत आर्थिक वर्षमा 4,61,26,90,000 मूल्य बराबरका कृषिजन्य वस्तु बढी निर्यात भएका छन्। दाङमा टिमुर, हर्रो, बर्रो, त्रिफला र गुर्जो लगायतका जडीबुटी उत्पादन वृद्धि भएको छ। गत आर्थिक वर्षमा 1,69,805 किलो टिमुर उत्पादन भएको छ। त्यसमा राष्ट्रिय वन क्षेत्रबाट 20,135 किलो टिमुर निकासी भएको छ। डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष 2080-81 झण्डै 6,00,000 किलो जडीबुटी उत्पादन भएको छ।
दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाली महिला राष्ट्रिय भलिबल टोली रसियनसँग पराजित भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा सोमबार सम्पन्न खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। नेपाल पहिलो खेलमा पनि 3-0 सोझो सेटमा पराजित भएको थियो। नेपालले काबा नेसनल लिगका तयारी स्वरूप रसियासँग मैत्रीपूर्ण भलिबल खेलेको हो। साउन 17 गतेदेखि राखेप कवर हलमा शुरू हुने काबा नेसनल लिगमा आयोजक नेपाल सहित भारत, इरान, श्रीलंका र मालदिवसले सहभागिता जनाउँदैछन्। एक गोलले पछि परिसकेको स्थितिलाई उल्ट्याउँदै सातो बाटो युवा क्लबले एन्फा यु 18 युथ लिगमा मछिन्द्र फुटबल क्लबसँग अङ्क खोसेको छ। सातो बाटो स्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा यी दुई टोलीले एक एक गोलको बराबरी खेलेका हुन्। यो नतिजासँगै सातो बाटोले 3 खेलमा 1 अङ्क जोडेको छ। मछिन्द्रको समान खेलबाट 5 अङ्क छ। भेटरान 40 प्रालीको आयोजनामा कर्पोरेट टी10 क्रिकेट लिग आगामी भदौ 1-4 हुने भएको छ। ललितपुर स्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा हुने प्रतियोगितामा 20 टोलीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा सहभागिताका लागि 50,000 रुपियाँ तिरेर टीम दर्ता गर्न सकिनेछ। 15 वर्षीय रिया श्रेष्ठले हंगरीको बुसाफेस्टमा हुने 45 चेस ओलम्पियाड 2024 प्रतिस्पर्धा गर्ने भएकी छिन्। श्रेष्ठले सुजना लोहनीको स्थानमा ओलम्पियाड खेल्ने अवसर पाउने भएकी हुन्। अन्तर्राष्ट्रिय बुद्धि चाल महासंघ फिडेले प्रकाशित गरेको सूचीमा नेपाली महिला टीममा रियासहित 5 खेलाड़ी छन्। बुडापेस्टमा सेप्टेम्बर 10-23 हुने 45 ओलम्पियाडमा रियासहित कृति सरा अधिकारी, सिन्दिरा जोशी, पूजा भण्डारी र शान्ति धिमालको नेपाली महिला टीमले प्रतिस्पर्धा गर्नेछ। 45 ओलम्पियाडमा 181 देशका महिला टीम सहभागी छन्, जसमा नेपाली टीम 117 वरियतामा परेको छ।
अझै अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 51.1 मिलिमिटर, सापेक्षिक आर्द्रता 100%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28-30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:59 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। सरकारले स्रोत साधनको उचित व्यवस्थापन गरी अधूरा योजना यथाशीघ्र सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। शून्य सहनशीलताको नीति लिई भ्रष्टाचार नियन्त्रणमा कड़ाईका साथ लाग्ने प्रधानमन्त्रीको प्रतिबद्धता। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त। कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका 4 मन्त्रीद्वारा राजीनामा। बंगलादेशमा आरक्षण विरूद्धको आन्दोलन चर्कन्दै गएपछि 1200 नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयद्वारा जानकारी र अमेरिकाका राष्ट्रपति जो बाइडेनद्वारा चुनावी अभियान परित्याग। उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन रहेको घोषणा। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।